नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसिको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8:30 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा कोविड नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको प्रबन्ध र पर्याप्त पूर्व तयारीको आवश्यकताको सन्दर्भमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा कोरोना संक्रमणको तेस्रो भेरिएन्टको जोखिम र पूर्व तयारीका सन्दर्भमा नेपाल बार एसोसिएशन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठसँग गरिएको कुराकानी।
जुन गल्ती हामीले दोस्रो चरणको कोरोना संक्रमण हुनुभन्दा अगाडि पूर्व तयारी नगरेको कारणले भोग्नु पर्यो, अब यो तेस्रो चरणको कोरोनाको जुन संक्रमणको सम्भावना छ त्यसबाट जोगाउनको लागि अब हामीले पूर्व तयारी गर्न जरुरी छ।
लुम्बिनी प्रदेशको मानव अधिकारको समग्र अवस्था कस्तो छ? कोरोनाको तेस्रो भेरिएन्टबाट बच्नका लागि सरकारको के कस्तो तयारी रहेको छ? इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतसँग गरिएको कुराकानी।
आम रूपमा जुन बालबालिकाहरू छन् ती बालबालिकाहरूले नियमित रूपमा पठन पाठन गर्नुपर्ने जुन उनीहरूको नैसर्गिक अधिकार हो त्यो अधिकारबाट बचाउनु पर्दैछ। यस्तो खालको स्थितिहरू हामीलाई कोभिड-19 ले निम्तायो।
कोरोना संक्रमणको तेस्रो भेरिएन्टबाट बालबालिकालाई जोगाउने उपायका विषयमा सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विनोद पराजुलीसँग गरिएको कुराकानी।
बच्चाहरूलाई बार विभिन्न किसिमको रुगाको पनि लागिरहेको हुन्छ, भाइरसको इन्फेक्सन भइरहेको हुन्छ, उनीहरूलाई खोपहरू पनि विभिन्न किसिमको लगाइरहेको हुन्छौँ। त्यसले गर्दा कहिले काहीँ एउटा खोपले अर्को खोपलाई पनि काम गर्न सक्ने हुनाले क्रस प्रिभेन्सन भन्छ। क्रस प्रिभेन्सनको कारणले गर्दा पनि बच्चाहरूमा त्यो अहिलेसम्म देखिएको संक्रमण भइहाले पनि अलिकति कम संक्रमण हुने, एकैचोटि धेरै जटिलता नहुने खालको सम्भावना अहिलेसम्म अध्ययनहरूले देखाइरहेको।
साथमा मानव अधिकार समाचारलाई पनि समेटेका छौं। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गरी सुन्न सक्नुहुन्छ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध छ। कार्यक्रमको शुरूआत गर्छौं मानव अधिकार समाचारबाट। सार्वजनिक सरोकारका विषयमा इन्सेक लगायतका संघ संस्थामा आबद्ध मानव अधिकार कर्मीद्वारा रिट निवेदनको सुनवाई गर्दै उच्च अदालत तुल्सीपुर नेपालगंज इजालसले कोविड संक्रमणको तेस्रो लहरको सम्भावित जोखिम न्यूनीकरण र पूर्व तयारी गर्न असार 14 गते अन्तरिम आदेश जारी गरेको छ। इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एफडब्ल्यूएलडीका संयोजक सुनिल श्रेष्ठ, एडभोकेसी फोरमका संयोजक बसन्त गौतम लगायतका निवेदकहरूले असार 8 गते उच्च अदालतले कोविड नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको प्रबन्ध र पर्याप्त पूर्व तयारी गर्न विपक्षीहरू भेरी अस्पताल बाँके, भेरी अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला विपद व्यवस्थापन समिति बाँके लगायतलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए। उच्च अदालत बाँकेले कोविड नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको प्रबन्ध र पर्याप्त पूर्व तयारी गर्न विपक्षीहरूको नाममा आदेश जारी गरेको हो। नयाँ भेरिएन्ट सहितको कोविड संक्रमणको अवस्था हाल केही न्यून हुँदै गएको भए पनि तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिकाहरू बढी प्रभावित हुन सक्ने विश्व स्वास्थ्य संगठनले सचेत गराएको अवस्थामा बाँके जिल्लामा कोविड संक्रमणको तेस्रो लहरको सम्भावित जोखिम न्यूनीकरण र पूर्व तयारी गर्नका लागि तत्काल अवलम्ब गर्नुपर्ने उपाय खोज्न आदेश गरेको हो। कोविड संक्रमण निको भएका व्यक्तिहरूमा देखिएको प्रभाव सम्बन्धमा जिल्लामा उपलब्ध जनस्वास्थ्यविद, बालरोग विशेषज्ञ, सुरक्षाविद र सीमा व्यवस्थापनमा अनुभवी विशेषज्ञ समेत रहेको अध्ययन समिति गठन गरी प्रतिवेदन बुझाएका विषयहरूको व्यवस्थित कार्यान्वयन गर्ने तयारी गर्न भनिएको छ। नेपाल सरकारका नीति निर्देशनको अक्षरश पालना गरी खोपको आपूर्ति गर्ने र लक्षित वर्गमा सीमित रहेर व्यवस्थित रूपमा खोप लगाउने कार्यलाई निरन्तरता दिन आदेश गरिएको छ। त्यसै गरी आदेशमा भारतको सीमासँग नजिक रहेको र विगतमा कोविड संक्रमणको चपेटोमा परेको बाँके जिल्लामा अधिकारको क्षेत्रमा फ्रन्टलाइनमा काम गरिरहेका कानून व्यवसायीहरू, मानवाधिकार कर्मीहरू र कोविड संक्रमित निको भएका नागरिकलाई समेत आगामी दिनमा खोपको प्राथमिकतामा राखेर तत्काल खोप लगाउने व्यवस्था गराउन नेपाल सरकारसँग यथाशीघ्र पहल गर्न भनिएको छ। कार्यक्रममा अब सुनौ कोविड नियन्त्रण रोकथाम प्रभावकारी उपचारको प्रबन्ध र पर्याप्त पूर्व तयारीको आवश्यकताको सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। कोरोना संक्रमणको दोस्रो भेरिएन्ट हराउन नपाउँदै तेस्रो लहरको भेरिएन्ट हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। खोपको अभावमा कोविड 19 तेस्रो लहर आउने अवस्थामा डेल्टा प्लस भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन्। हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप डेल्टा प्लस हो। डेल्टा B.1.617.2 भेरिएन्टको विकसित रूप AY.1 वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ। यो म्युटेसनको नाम K.4.17N हो। छिमेकी राष्ट्र भारत लगायत 11 मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको छ। हालसम्म 9 नमूनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक रहेको छ। विभिन्न चिकित्सकहरू हामी जिम्मेवार भएनौ भने डेल्टा प्लसद्वारा उत्पन्न संक्रमण बढ्न सक्छ भन्ने चेतावनी दिइरहेका छन्। कतिपय चिकित्सकहरूले डेल्टा प्लस भेरिएन्ट कोविडको तेस्रो लहरको टिगर उत्प्रेरक हुने उच्च सम्भावना रहेको डेल्टा प्लस भेरिएन्ट तेस्रो लहर ल्याउनमा जिम्मेवार हुन सक्ने उच्च सम्भावना पछि यसको उच्च संक्रमकतासँगै कोषमा भाइरस टाँसिन सक्ने क्षमता समेत प्रमुख छ। खोप लगाएर वा प्राकृतिक रूपमा संक्रमण भएर शरीरमा उत्पन्न एन्टीबडीको प्रभावकारिता डेल्टा प्लस भाइरसले कम गराउन सक्छ। तर मुलुकमा खोपको अभाव जारी रहेका कारण यसले झनै भयावह अवस्था निम्ताउन सक्ने र डेल्टा प्लसले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहलाई संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता देखिएकाले समयमै सचेतना आवश्यक छ।
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्। खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाँस्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौं र बचाऊ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
अब लागौं कोरोना संक्रमणको तेस्रो भेरिएन्टको जोखिम र पूर्व तयारीका सन्दर्भमा नेपाल बार एसोसिएसन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ।
धन्यवाद। नेपालगञ्जमा कार्यक्षेत्र बनाएर काम गर्नुहुने मानव विकास कर्मी महिला कानुन विकास मन्त्री पार र यहाँका कानुन व्यवसायीहरूले यो नेपालगञ्ज दोस्रो कोरोना भएको एउटा हटस्पटको रूपमा रह्यो। धेरै नागरिकहरूले ज्यान गुमाउनु पर्यो। यहाँ स्वास्थ्यको अधिकार पनि त्यति धेरै व्यवस्थित नपठेको सन्दर्भमा हामीले यो अहिलेको रिक निवेदन हुन त हामीले पहिलो कोरोनाको गत वर्षमा पनि रिक निवेदन
अभियानहरू दर्ता गराएको छौँ। त्यसका इस्युहरू सबै थिए। वैशाख महिनामा हामीले यो कोरोनाको दोस्रो लहरको संक्रमण अधिक मात्रामा बढेर बिरामीको काम बढेपछि सरकारवाला निकायले यसलाई जवाबदेही ढङ्गले व्यवस्थापन गर्नुपर्छ भनेको हामीले त्यो दोस्रो समारोहको बेला गर्थ्यौँ। हामीले दिएको थियौँ अहिले यो हिजो समुदाय जस्तै उच्च अदालत पालिका नेपाल भएको अन्तरिम आदेशको सँग जोडिएको रेटको विषयवस्तु भनेको अलिकता फरक छ म त्यो कुरा स्पष्ट गर्न चाहन्छु। मैले अहिले यो रेट निवेदन उच्च अदालतमा दायर गर्नुको उद्देश्य के थियो भनेपछि गत वर्ष कोरोनाको संक्रमण भइसकेपछि दोस्रो लहर पनि आउन सक्ने प्रबल सम्भावना रहेको र जोखिम उच्च रहेको अवस्थामा पनि दोस्रो संक्रमणको पूर्व तयारी नभएको कारणले विशेष गरेर यो लुम्बिनी प्रदेशमा त्यसमा पनि नेपालगञ्जमा बढी नागरिकहरूले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर राखेर हामीले अहिले तेस्रो कोरोनाको लहर पनि आउन सक्ने एकदमै पूर्ण धेरै सम्भावना भएको विज्ञहरूले बताइरहेको सन्दर्भमा जुन गल्ती हामीले दोस्रो चरणको कोरोना संक्रमण हुनुभन्दा अगाडि पूर्व तयारी नगरेको कारणले भोग्नु पर्यो। अब यो तेस्रो चरणको कोरोनाको जुन संक्रमणको सम्भावना छ त्यसबाट जोगाउनको लागि अब हामीले पूर्व तयारी गर्न जरुरी छ। पूर्व तयारी गरिएन भने त्यसले ठुलो समस्या एकदम सक्छ भनेर एउटा कुरा हामीले पूर्व तयारीको अवस्थालाई विशेष गरेर तेस्रो चरणको कोरोनाको महामारीबाट बच्नको लागि पूर्व तयारीको विषय एउटा उठाएका छौँ र अर्को कुरा चाहिँ दोस्रो कोरोना चरण थियो त्यसबाट अहिले केही न्यूनीकरण भएको छ। बिरामीको संक्रमणको दृश्य पनि घट्दै आएको छ। यो अवस्थामा समस्या दोस्रो भेरिएन्टको कोरोना संक्रमित भएर भाइरस मरेको भए तापनि त्यो भाइरसले चाहिँ संक्रमित व्यक्तिहरूको चाहिँ स्वास्थ्यमा गम्भीर असर परिरहेको र जानी असर पर्ने दीर्घकालीन रूपमा त्यसको उपचार गराउनु पर्ने पोस्ट कोभिड हेल्थ राइटको कुराहरू पनि आइरहेको हुनाले यो दोस्रो चरणको कोरोनाबाट संक्रमित भएका बिरामीहरू जो संक्रमण मुक्त भए तर स्वास्थ्य समस्याबाट चाहिँ जटिल स्वास्थ्य समस्याबाट ग्रसित भइरहेको अवस्थामा हामीले त्यो कुरालाई पनि उठायौँ। दोस्रो चरणको कोरोनाबाट संक्रमितहरूको पोस्ट कोभिड हेल्थ राइटको कुरा त्यस्तै गरेर हामीले प्रत्येकको कुराहरूलाई पनि उठाइरहेका छौँ। भ्याक्सिनको कुरामा चाहिँ यसको कोरोनाको एउटा अन्तिम एउटै मात्रै विकल्प यसबाट बस्नु भनेको भ्याक्सिन नै हो। जुन मात्रामा भ्याक्सिन उपलब्ध हुनुपर्ने त्यो भ्याक्सिन उपलब्ध भएको देखिएन। ज्येष्ठ नागरिकहरू त्यो पनि पहिला 65-64 वर्ष र त्यसपछि 60-65 वर्ष उमेर समूहका नागरिकहरूलाई चाहिने व्यवस्थापन भयो तर यसको मात्रामा जनचेतनाको अभाव भएको कारणले कतिपय गाउँपालिकाहरूमा राज्यबाट जुन लक्षित गरेको ज्येष्ठ नागरिक समूहलाई कोरोना खोप लगाउने भनेर पर्याप्त मात्रामा त्यो विश्वसनीयता चाहिने त्यहाँका ज्येष्ठ नागरिकहरूले गर्न नसकेको कारणले जस्तो उदाहरण म दिन्छु बाँकेको नरेनापुर गाउँपालिकामा 500 जति त्यहाँ पठाइएको थियो तर त्यो 500 खोप मध्ये चाहिने 100 खोप भन्दा बढी त्यहाँ लगाउन सकिएको सुस्ता भएर जनचेतनाको पनि कमी देखियो। त्यहाँ खोप उपलब्ध हुँदा हुँदै ज्येष्ठ नागरिकले खोप लिन मानेन। त्यस्तै गरेर अरू गाउँपालिकाहरूमा जस्तै मेन प्रदेश अन्तर्गत गाउँकै कुरा गर्ने हो भनेपछि लक्षित समूहले त्यो खोप नलगाएर जुनसुकै उमेर समूहका व्यक्तिहरूमा पनि यथाभावी ढङ्ग खोप दिए कारणले त्यो व्यवस्थित हुन सकेन र यो तेस्रो लहर बाल बालिका केन्द्रित हुन सक्ने भनेर कुराहरू आइरहेको सन्दर्भ
यहाँले यसो भनिरहँदाखेरि दोस्रो चरणको भेरिएन्टमा डेल्टा प्लसको कुरा आएको थियो र अहिले चाहिँ यो डेल्टा भेरिएन्ट भनेर तेस्रो चरणको हुने भनेर डब्ल्युएचओले पनि भनिसकेको र विभिन्न विज्ञहरूले पनि बताइरहेको अवस्थामा अब तीन तहका सरकारले कसरी तयारी गर्नुपर्छ भन्नुहुन्छ अन्तिममा
सरकारको नीतिगत रूपमा प्राप्त हुने जुन खोप त्यो अत्यधिक सङ्ख्यामा यहाँको अहिले बालबालिका ज्येष्ठ नागरिक 64 वर्षभन्दा बढीका ज्येष्ठ नागरिकहरूले पाएको अवस्था पनि छैन र सबै तहको सरकारलाई म चाहिँ निवेदन गर्न चाहन्छु भनेपछि सबै उमेर समूहका जसले खोप लगाउन जरुरी संख्यामा छ ती सबैले खोपको व्यवस्था गर्नुपर्छ भन्ने कुरा नै म गर्न चाहन्छु। त्यस गरेर अहिले बाल मैत्री आइसोलेसन सेन्टरहरू पनि पूर्व तयारी अवस्थामा बनाउनु पर्ने पनि देखिन्छ। यो पोस्ट कोभिडको हेल्थ राइटलाई सुनिश्चित गर्नको लागि कोरोनाबाट संक्रमित भएर मृत्यु भएका व्यक्तिमा देखा पर्ने समस्याहरू पनि त्यो विशेषज्ञ सेवाहरू तत्काल औषधि उपचारको राज्यले व्यवस्था गर्नुपर्छ भन्न चाहन्छु।
थियो नेपाल बार एसोसिएसन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ। अब लागौं लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ? कोरोनाको तेस्रो भेरिएन्टबाट बच्नका लागि सरकारको के कस्तो तयारी रहेको छ? इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत।
लुम्बिनी प्रदेशका बाह्र जिल्लामा हामी धेरै लामो समयदेखि मानव अधिकारको संरक्षण र समर्थनमा काम गरिरहेको छ। विशेष गरी हामी प्रत्येक दिन मानव अधिकारको सवालमा अभिलेख गर्ने पिरियोडिक रूपमा आवधिक रूपमा चाहिँ मानव अधिकारको स्थिति के छ भनेर आम नागरिकहरूलाई सुशिक्षित गराउने काममा अहिले हामी लागिरहेका छौँ। र यस्तो सन्दर्भमा कुरा गर्दाखेरि मानव अधिकारको अवस्था भनेको विभिन्न समय कालखण्ड अनुसार फरक फरक खालको समस्याहरू देखिरहेको छ। र पछिल्लो समयमा भन्दाखेरि स्वास्थ्यको बाटोपन्थी हुनु परेको, शिक्षालाई प्रभावकारी ढङ्गले उपभोग गर्न नपाइरहेको, सँगसँगै खाद्य अधिकारका सवालहरूका सन्दर्भमा पनि त्यतिकै समस्याहरू देखिएको देखिन्छ। र इन्सेकले प्रतिगत लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सन्दर्भमा पनि अभिलेख गर्ने र आम नागरिकलाई सूचित गर्ने र सरकारवालाहरूको ध्यान आकर्षण गर्ने कामहरू भइरहेको छ। त्यो बिचमा अब COVID-19 को महामारीले गर्दाखेरि आम नागरिकहरू स्वास्थ्यपद गर्नु पर्यो, विभिन्न पेसा व्यवसायमा संलग्न विभिन्न संघ संगठनहरू, व्यक्तिहरू, नागरिकहरूले आफ्नो जीविकोपार्जनमा ठुलो सङ्कट बेहोरी राख्नु पर्यो। सँगसँगै आम रूपमा जुन बालबालिकाहरू छन् ती बालबालिकाहरूले नियमित रूपमा पठन पाठन गर्नुपर्ने जुन उनीहरूको नैसर्गिक अधिकार हो त्यो अधिकारबाट पन्ध्र गइरहेको यस्तो खालको स्थितिहरू हामीलाई COVID-19 ले निम्तायो। यद्यपि यो अप्रत्याशित खालको यो बनेको नभन्दा पनि यो विश्व नै आक्रान्त भएको बेलामा नेपाल पनि यसबाट अशुद्ध रहेन र त्यही कारणले गर्दाखेरि मानव अधिकारका न्यूनतम आधारभूत कुराहरूले आम नागरिकहरूले उपभोग गर्न नपाइरहेको स्थिति र सँगसँगै यही बिचमा कोभिड सँगसँगै पनि अन्य विभिन्न खालका मानव अधिकार हनका घटनाहरू, जातिका घटनाहरू, बच्चा महिला हिंसाका घटनाहरू, बलात्कारका घटनाहरू, बालिका बलात्कारका घटनाहरू धेरै मात्रामा झन्नै त्यही 6 महिनाको टेरिटोरीमा मात्रै हामीले लुम्बिनी प्रदेशमा झन्नै 200 बढी महिला तथा बाल बालिकाहरू बलात्कार देख्नु परेको अभिलेख हामीले राख्नु पर्यो। त्यो यथार्थ हामी सामु छ। यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा एकदमै प्रभावकारी ढङ्गले आम सरकारवालाहरू, नागरिकहरूले पनि यसको ध्यान दिन नसकेको स्थिति, किनभने समस्या COVID-19 छ, त्यसको नियन्त्रण गर्नु छ सरकारले, स्टेकहोल्डरले भने त्यसैलाई फाइदा दिएर विभिन्न खालका त्यस्ता अपराधिक मनोवृत्तिका मानिसहरू चाहिँ विभिन्न घरेलु हिंसाका घटनाहरूमा चाहिँ संलग्न देखिन्छ। तिनीहरूलाई कानुनी रूपमा एउटा कानुनी परिधिभित्र ल्याएर कारवाही गर्ने कुराहरूको सन्दर्भमा चाहिँ अहिले धेरै समस्या देखिएको छ। अहिले यहाँले भनेकै कुराहरूलाई जस्तै अहिले आम रूपमा जसरी अदालत पूर्ण रूपमा फङ्सन हुनु पर्थ्यो, COVID-19 ले गर्दाखेरि अदालत पनि पूर्ण रूपमा फङ्सन हुन सकेन। अति आवश्यक कामहरू बाहेक अदालतहरू काम कार्य क्रियाकलापहरू चाहिँ बन्द जस्तो प्राय भयो।
यहाँले जुन कोरोना संक्रमणको जुन महामारीको अवस्थामा प्रदेशको मानव अधिकारको अवस्था भनिरहँदाखेरि जुन लुम्बिनी प्रदेश कोरोना संक्रमणको जोखिमको सबैभन्दा उच्च तहमा पुगेको प्रदेश पनि हो, जहाँ चाहिँ बाँके जिल्ला र रूपन्देही जिल्ला सबैभन्दा बढी प्रभावित भए र यो दोस्रो भेरिएन्ट हराउन नपाउँदै फेरि तेस्रो भेरिएन्ट हुने भनेर विश्व स्वास्थ्य संगठनले बताइरहेको बेला र विभिन्न विज्ञहरूले पनि सतर्कता अपनाउन भनिरहेको बेलामा कोविड नियन्त्रण रोकथाम प्रभावकारी उपचारको प्रबन्धमा पूर्व तयारीको सन्दर्भलाई लिएर यहाँहरूले रिट दायर गर्नुभयो। छोटकरीमा बताइदिनुहोस् न, किन रिट दायर गर्नुपर्ने अवस्था भयो?
वास्तवमा यो साह्रै महत्वपूर्ण कुरा उठाउनु भयो यहाँले। तपाईँले हेर्नुभयो भने नेपालको संविधानको मौलिक हक अन्तर्गत जुन स्वास्थ्यको अधिकार छ भनेको मौलिक हक अन्तर्गत आम नागरिकहरूले स्वास्थ्यको अधिकारबाट सूचित हुन पाउने अधिकार हो। अहिले हामी COVID-19 महामारीमा छौँ, पहिलो भेरिएन्ट हामीले विभिन्न भनौँ न एक खालको प्रताडनाको बिच हामीले त्यो हेर्नु, सेकेन्ड भेरिएन्ट आयो, सेकेन्ड भेरिएन्ट नलाग्छ, अति डरलाग्दो परिस्थितिबाट हामी भने जस्तो रूपन्देही जिल्ला, बाँके जिल्ला, नेपालकै मन लाग्छ प्रमुख जिल्लाहरूमध्येमा बढी प्रभावित भएका जिल्लाहरूमध्ये पर्दछन्। त्यो भनेको मृत्युदर हिसाबले पनि र संक्रमित हिसाबले पनि यो बिचमा WHOले पनि विभिन्न इन्टरनेसनल लेभलका विज्ञहरूले पनि त्यस्तो भेरिएन्ट पनि आइरहेको छ र त्यस्तै भेरिएन्टको लागि चाहिँ विशेष गरी बालबालिकाहरू त्यसबाट चाहिँ बढी प्रताडित हुनुपर्ने, बढी शिकार हुनुपर्ने स्थिति छ भन्ने खालको कुरो आइसके पछाडि हामीले त्यो अहिले विभिन्न देशहरूबाट आइरहेको छ। नेपालमा आउनुभन्दा अगाडि त्यसको पूर्व तयारीहरू गर्न आवश्यक देखिन्छ। हामीले विगतका पहिलो र दोस्रो कोभिड महामारीमा जति पनि हामीले मान्छेहरू गुमायौँ अथवा जुन अरू खालको तपाईँको उपचार विधि प्रणालीहरू रह्यो, यो सबै पूर्व तयारीकै कमजोरी थियो। त्यसैले भेरिएन्टलाई पनि हामीले कम्ती नगरमा नगरौँ, त्यसलाई दिवस ढङ्गले नियन्त्रण गर्ने कुराहरूको सन्दर्भमा पूर्व तयारीहरू अपनाऊ भन्ने लागेरै मलाई चाहिँ सरकारवालाहरूको ध्यान आकर्षण गराउन, सरकारको ध्यान आकर्षण गराउन यहाँका विभिन्न काम व्यवसायहरू लगायत अरू विभिन्न सामाजिक संस्थाहरूको संयुक्त पहलमा उच्च अदालत, उच्च
नेपाल राज्यमा हामीले त्यो रिट फायर गर्यौँ। त्यसै गरी स्वास्थ्य प्रतिकार त्यसमा पनि त्यसको धेरै आउँदैछ, त्यो पनि बालबालिकाहरूमा केन्द्रित छ र त्यसलाई नियन्त्रण गर्ने कुरामा व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ सरकारवालाहरूको ध्यान होस् भन्नका खातिर हामीले त्यो रिट तयार गरेका थियौँ। महत्त्वपूर्ण आदेश चाहिँ गरेको छ, त्यसलाई नियन्त्रण गर्ने सन्दर्भमा व्यवस्थापन गर्ने सन्दर्भमा सरकारवालाहरूको ध्यान रे
यहाँले एकदमै महत्त्वपूर्ण कुरा पनि सेयर गर्नुभयो र विशेष गरेर नागरिकको स्वास्थ्य अधिकारसँग जोडेर कोरोना संक्रमणको तेस्रो भेरिएन्ट जसलाई डेल्टा प्लस भेरिएन्टको नामले पनि अहिले चिनिने गरिएको छ, यो डेल्टा प्लसको सँगसँगै अब मानव अधिकारको संरक्षण प्रवर्धनका निम्ति इन्सेकले आगामी दिनमा कसरी काम गर्छ अन्तिममा छोटकरीमा बताइदिनुहोस् न।
वास्तवमा मानव अधिकारको सवालमा इन्सेकका अभियानहरू संयुक्त रूपमा जारी छन्। एउटा दीर्घकालीन रूपमा मानव अधिकार संरक्षण समर्थन गर्ने र मानव अधिकारको विकासको लागि दीर्घकालीन रूपमा असर पर्ने खालका कार्यक्रमहरूलाई सचेतनाको माध्यममा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ भने अर्कोतिर समय अनुकूल मानव अधिकारका विषयवस्तु पनि परिवर्तन हुँदै जान्छन्, परिस्थिति अनुसार चेन्ज हुँदै जान्छन्। त्यो प्रायोरिटीलाई के गर्न हामीले कम्ती मानव अधिकारका विषयवस्तुहरूलाई प्रायोरिटीको आधारमा छुट्याउन सक्नुपर्छ, कुन प्राथमिकताका आधारमा हामीले आफ्ना सचेतनाका गतिविधिहरूलाई अगाडि बढाउनु पर्ने हुन्छ, सरकारवालाहरूको ध्यान आकर्षण गराउनु पर्ने हुन्छ र अहिले COVID-19 सन्दर्भमा जे जस्ता खालका मानव अधिकार उल्लङ्घनका घटनाहरू भइरहेका छन् त्यो हाम्रो लागि अहिले महत्त्वपूर्ण कुरो छ भने अब 2-3-4 पछाडि फरक ढङ्गले विषयवस्तु परिवर्तन हुन सक्छन्। त्यसो हुँदाखेरि समय अनुसार नै मानव अधिकारको विषयवस्तु पनि परिवर्तन हुँदै जाने हुनाले त्यो समयमा जे जस्तो खालको मानव अधिकारको विषय महत्त्वपूर्ण हुन्छ त्यही सवाललाई मलाई चाहिँ यसले आफ्नो अभियानमा विभिन्न सचेतना कार्यक्रमहरूमा अगाडि बढाइरहेको छ र त्यही काम चाहिँ अहिले हामी गरिरहेको छौँ। फेरि पनि हामी अब यो वर्षको समीक्षा पनि गर्दैछौँ, हाम्रो नेक्स्ट इयरको लागि हामी कसरी अगाडि बढ्न सक्छौँ, कसरी हाम्रो आफ्ना गतिविधिहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा पनि हामी छलफल गर्दैछौँ, योजनाहरू बनाउँदैछौँ र इन्सेकले गत एक वर्षदेखि प्रादेशिक रूपमा रेडियो कार्यक्रम मार्फत विभिन्न खालका विषयवस्तुहरूलाई समेटेर आम नागरिकहरूलाई सुशिक्षित गर्ने काम गरिरहेको छ, सरकारवालाहरूलाई घर जुटाउने काम गरिरहेको छ, त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता फेरि पनि इन्सेकको छ। त्यसो हुँदाखेरि प्राथमिकताको आधारमा हाम्रो आफ्नो अभियानहरूलाई अगाडि बढाउनुपर्छ भन्ने इन्सेकको एउटा उद्देश्य छ, लक्ष्य छ र त्यही अनुसार इन्सेक अगाडि बढ्छ।
उहाँ हुनुहुन्थ्यो इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, समग्र मानव अधिकारको अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ कोरोना संक्रमणको तेस्रो भेरिएन्टबाट बाल बालिकालाई जोगाउने उपायका विषयमा सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विनोद पराजुली।
एकदम सान्दर्भिक प्रश्न राख्नुभयो। COVID-19 पहिलो लहर, दोस्रो लहर, अब तेस्रो लहर पनि आउन सक्छ भन्ने खालको अनुमानहरू भइरहेका छन् र सबैले त्यस बारेमा चासो पनि देखाइरहेको अवस्था छ। संसारभरि नै भाइरस भन्ने चिज के हो भने यसले आफ्नो स्वरूपलाई परिवर्तन गरिरहन्छ, हरेक समयमा परिवर्तन गरिरहन्छ, मतलब म्युटेसन भन्छौँ, म्युटेसन भइरहन्छ। त्यो हिसाबले गर्दाखेरि अब अर्को लहरमा आउँदाखेरि अथवा अर्कोचोटि म्युटेसन हुँदाखेरि अब कुन रूपमा आउँछ भनेर ठ्याक्कै यकिन भन्न गाह्रै हुन्छ। तर पनि पहिलो लहर भयो, दोस्रो लहर भयो, त्यो तेस्रो लहर पनि हुने सम्भावनाहरू धेरै छन्, हुन सक्छ भनेर नै भनिन्छ र हुँदैन भन्न सक्ने अवस्थाहरू पनि छैन। र एउटा अनुमान चाहिँ के गरिएको छ भने धेरैतिर यो चासोहरू देखिरहेको, धेरै कुराहरू आइरहेको, मिडियाहरू आइरहेको, पहिलो लहरमा धेरै उमेर पुगेका मान्छेहरूलाई नै यो भाइरसले असर गर्यो, दोस्रो लहरमा अलिकति वयस्कहरूलाई असर गर्यो र तेस्रो लहरमा अब बच्चाहरूलाई असर गर्छ भन्ने खालको अनुमान सबैले लगाइरहेको कुराहरू। तर ठ्याक्कै एकदमै भाइरसले बच्चालाई नै गर्ने अथवा त्यसको अहिलेसम्म अध्ययन अनुसन्धानहरूले त्यस्तो केही पनि देखाएको छैन। किनभने पहिले कम मान्छेहरूमा चाहिँ देखियो हाम्रो देश कुराहरू गर्दाखेरि, दोस्रो लहरमा अलिकति बढी मान्छेहरूमा मानिसहरूमा देखियो र बढी मान्छेहरूको मृत्युहरू पनि भयो र तेस्रो लहर हुँदाखेरि चाहिँ किनभने बच्चाहरूमा सुरुमा अलिक कम देखियो, दोस्रो लहरमा अलिकति बढी देखियो र अब तेस्रो लहरमा बढी देखियो भन्ने एउटा अनुमान गरिएको हो। तर विभिन्न वैज्ञानिक अध्ययनहरूले चाहिँ के भन्छन् भने बच्चाहरूमा विविध कारणहरूले गर्दाखेरि त्यो कोरोना COVID-19 भाइरस प्रवेश गर्दाखेरि एउटा उसको माध्यमबाट प्रवेश गर्छ, जस्तो श्वासको माध्यम नाकको अथवा मुखकोबाट माध्यम हुँदै चाहिँ उसको फोक्सोमा जान्छ, एक किसिमको रिसेप्ट भन्छ हामी त्यसलाई, ET2 रिसेप्टर भन्छौँ। त्यो रिसेप्टर
अरूको संख्या ठुलो मान्छेकोमा भन्दा बच्चाहरूको त्यो श्वास प्रश्वास नलीमा कम मात्रामा हुन्छ, त्यसले गर्दाखेरि बच्चाहरूमा त्यो भाइरस बच्चाहरूमा अहिलेसम्म देखिएको कम देखिएको कारण त्यो भाइरसको प्रवेश कम हुन्छ र निमोनिया पोक्सोमा जाने क्रम कम भएको कारणले निमोनिया कम हुन्छ भनेर अहिलेसम्म अध्ययनले बताएका छन्। अर्को कुराहरू के छ भने बच्चाहरूलाई बार बार विभिन्न किसिमको रुगा खोकी लागिरहेका हुन्छन्, भाइरसको इन्फेक्सन भइरहेको हुन्छ, उनीहरूलाई खोपहरू पनि विभिन्न किसिमको लगाइरहेका हुन्छौँ, त्यसले गर्दा कहिले काहीँ एउटा खोपले अर्को खोपलाई पनि काम गर्न सक्ने हुनाले क्रस प्रिभेन्सन भन्छ, क्रस प्रिभेन्सनको कारणले गर्दा पनि बच्चाहरूमा त्यो अहिलेसम्म देखिएको संक्रमण भइहाले पनि अलिकति कम संक्रमण हुने, एकैचोटि धेरै जटिलता नआउने खालको सम्भावना अहिलेसम्म अध्ययनहरूले देखाइरहेछन्। बच्चाहरूलाई मात्रै अब यो तेस्रो लहरले अरूलाई छुँदैन भन्ने होइन, बच्चाहरूलाई ठुलो मान्छेहरूबाटै अब बच्चाहरूमा धेरै सर्ने हो, किनभने बाहिर हिँड्ने त धेरै ठुलो मान्छेहरू नै हुनुहुन्छ, त्यो भएको कारणले गर्दाखेरि अब घरको परिवारलाई भयो भने बच्चाहरूलाई नहुने भन्ने कुरा आउँदैन।
डाक्टर साहब, यस्तो बेलामा बाल बालिकाहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ?
अब यो भाइरसले बच्चाहरूलाई कम हुन्छ किन अहिलेसम्म कम देखिएको छ, मतलब न सामान्यतया 80-90% भए पनि सामान्य अवस्थामै निको हुन्छ र 3% जटिलता एकदमै धेरै जटिलता पनि आउन सक्छ, त्यो भएको कुराले त्यो जटिलतालाई हामीले कम गर्नको लागि बच्चाहरू भनेको अलिकति ठुलो मान्छे जस्तो होइन, केही फरक हुन्छ उसको लागि छुट्टै उपचार गर्ने, अलिकति बढी सानो बच्चाहरू सिरियस भयो भने अब 10 महिना मुनिको बच्चाहरूको लागि न्युनेटल आइसियु भन्छौँ, ठुलो बच्चाहरूको लागि ठुलो बच्चालाई पेडियाट्रिक आइसियु भन्छौँ, त्यस्तो खालको ठाउँहरू नेपालमा अलिकति कम छ र त्यसकै लागि काम गर्ने भने अब बच्चाहरूको लागि भेन्टिलेटर पनि छुट्टै चाहिन सक्छ, बच्चाको लागि प्रयोग हुने खालको हुन सक्छ, त्यो हिसाबले अब त्यो उसलाई चाहिने किसिमका जुन अक्सिजन दिने साधनहरू हुन्छन्, नेजल हाइड्रो नेजल क्यानुला भन्छौँ हामी, अब अक्सिजन मास्कै कुराहरू गरौँ, अरू चाहिँ सिप्यापको बाइप्यापको कुराहरू हुन्छ, ती सबै साधनहरू पनि बच्चाको लागि छुट्टै हुन्छ, त्यो सबै कुराहरूको उपलब्धता राम्रोसँग नहुन सक्छ, त्यो हिसाबले बच्चाको लागि थोरै मात्रामा भए पनि सबै ठाउँमा त्यसको उपचारको सुविधा नभएको कारणले भोलिका दिनहरूमा चाहिँ गाह्रो हुन सक्छ, त्यसले गर्दा त्यो सबै अवस्थाहरूलाई मध्यनजर गरिकन हामीले त्यो बच्चाहरूको उपचारको लागि सबै प्रबन्ध सबै ठाउँमा तयारी गर्नुपर्ने हुन्छ, एनआइसियू पिआइसियू ठाउँ खोल्नुपर्ने हुन्छ, बच्चाहरूको लागि अब काम गर्ने त्यस्तै खालको ट्रेन म्यान पावरहरू चाहिँ राख्नुपर्ने हुन्छ। र अर्को कुरा पनि म के जोड दिन चाहेको भने यो बच्चालाई हुने एकदम अलिकति सिरियस खालको समस्या यो कोभिडकै हुँदा हुँदै मात्रै नभएर कोभिड भएको एक हप्ता अथवा दुई हप्ता पछाडिदेखि छ हप्ता पछाडिसम्म पनि एमआइएसई भन्ने एउटा रोग सुरुको लहरमा केही थोरै देखिया थियो, थोरै बच्चाहरूमा दोस्रो लहरमा अलिकति बढी देखिएको थियो र तेस्रो लहरमा अझै बढी देखिन सक्ने सम्भावनाहरूलाई सोचमा राखेर हामीले त्यो भनेको चाहिँ एकदमै सिरियस अवस्था, त्यस्तो अवस्थामा बच्चालाई आइसियू बच्चाको आइसियू पिआइसियू मै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ, नत्र भयो भने बच्चाको ज्यान जान सक्ने सम्भावना हुन्छ, त्यो हिसाबले सोच गरेर हामीले चाहिँ तयारी नै गर्नुपर्ने हुन्छ र सबै ठाउँहरूमा देशको सबै ठाउँहरूमा हामीले त्यस्ता खालका सेन्टरहरू स्थापना गरेर र म्यान पावरहरू तयार गरेर अथवा सामानहरूको उपलब्धतालाई चाहिँ हामीले सुनिश्चित गर्नुपर्छ। र हजुरले भन्नुभयो नहुनलाई के गर्ने त बच्चाहरूलाई नहोस् भन्नको लागि के गर्ने भन्ने कुराहरू गर्नुभयो, त्यो कुरा त अब एकदमै हामीले पहिलेदेखि नै धेरै कुरा हामीले जानिरहेका पनि छौँ, किनभने बच्चालाई सर्ने भनेको कहीँबाटै सर्ने भयो अथवा ठुलो मान्छेहरू बाहिर हिँड्नुहुन्छ ठुलो मान्छेलाई भयो भने बच्चाहरूलाई सर्ने, त्यही भएर बच्चाहरूलाई नसर्न पहिलो कुरा त ठुलो मान्छेलाई नसरोस् भनिकन हामीले त्यो सोचलाई हामीले बाहिर हिँड्दाखेरि हामीले जनस्वास्थ्यका मापदण्डहरू हात साबुन पानीले धुने सेनिटाइजर गर्ने सामाजिक दूरी कायम गर्ने मास्क प्रयोग गर्ने यो कुराहरूलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। ठुलो मान्छेलाई भएन र घरमा यदि कसैलाई भइहाल्यो कसैलाई सामान्य रुगा खोकीहरू लागिहाल्यो यस्ता कोभिडका लक्षणहरू देखिहाल्यो भने पनि हामीले चाहिँ छुट्टै आइसोलेसनमा बस्नु पर्यो र आफूको जाँच गराउनु पर्यो, जाँच गराएर चाहिँ अब पोजिटिभ नेगेटिभ छ भनेर सुनिश्चित गर्नु पर्यो र यदि पोजिटिभ भयो भने छुट्टै बसेर हाम्रो परिवारको बच्चाहरूको साथसाथै अरू सदस्यलाई पनि नसरोस् भन्नको लागि चाहिँ हामीले विश्व स्वास्थ्य सङ्गठनले अथवा सरकारले जुन किसिमको मापदण्डहरू जनस्वास्थ्यको मापदण्डहरू तोकेको छ त्यो कुराहरूलाई हामीले विशेष ख्याल गर्नुपर्ने।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विनोद पराजुली, बाल बालिकालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई नेपालगंज @insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio मा पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाड़ीलाई धन्यवाद दिँदै कार्यक्रम संचालक म रिमा विशीलाई पनि बिदा दिनुहोस्। नमस्कार।